بسم الله الرحمن الرحيم نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واتبع ملة إبراهيم حنيفا وما كان من المشركين محترم بزرگان دین برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ یہ مہینے جو چل رہے ہیں یہ حج کے مہینے کہلائے جاتے ہیں شوال ذیقعدہ اور ذوالحجہ یہ تین مہینے اشہر حج ہیں آدمی ان مہینے میں حج کے لیے نکلتا ہے اور نکلنے کی اجازت ہے اور حکم ہے جو صاحب استطاعت ہو اللہ پاک نے ایک فریضہ اس کے اوپر رکھا ہے گزشتہ جمعے میں اس حوالے سے کچھ باتیں آپ حضرات نے سماعت فرمائیں آج جو کہنا ہے وہ یہ ہے کہ یہ جو حج کے احکام ہیں جو امت محمدیہ میں ہیں یہ سیدنا حضرت ابراہیم علیہ الصلوۃ والسلام کی طرف منسوب ہیں ان کی سنت ہیں ان کے مناسک ہیں ان کے طریقے ہیں ان کی سیرت ہے کہ جس کا ہم کو حکم دیا گیا اللہ تبارک و تعالیٰ نے اس کو ہمارے لیے مشروع فرما دیا اور قرآن مجید میں متعدد مقامات پر اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم علیہ الصلوۃ والسلام کی سیرت کا ان کی زندگی کا ان کی صفات کا اور ان کے احوال کا ذکر فرمایا اور یہ بھی فرمایا کہ جیسے نبی کریم صلی اللہ علیہ وسلم کی ذات ہمارے لیے اسوہ اور نمونہ ہے لقد کان لکم فی رسول اللہ اسوہ حسنہ اللہ کے رسول میں تمہارے لیے بہترین عمدہ اور نمونہ ہے اپنی زندگی گزارنے کا طریقہ ہے اس کو تم فالو کر سکتے ہو اس کی اقتداء کر سکتے ہو بلکہ کرنا ہے اسی طرح اللہ تبارک و تعالیٰ نے سیدنا ابراہیم علیہ الصلوۃ والسلام کی سیرت کے بارے میں بھی بات ارشاد فرمائی ہے اسوہ حسنہ فی ابراہیم والذین معہ اذ قالوا لقومہم انا براء منکم ومما تعبدون من دون اللہ ابراہیم میں تمہارے لیے ایک بہترین نمونہ ہے جس وقت انہوں نے اپنی قوم سے کہا تھا انا براء منکم ومما تعبدون من دون اللہ کہ میں تم سے بری ہوں اور ان معبودوں سے بری ہوں جن کے تم عبادت کیا کرتے ہو کفرنا بکم وبدا بیننا وبینکم العداوۃ والبغضاء میرے درمیان میں اور تمہارے درمیان میں دشمنی ہے ہمیشہ کے لیے حتی تؤمنوا باللہ وحدہ یہاں تک کہ صرف اللہ پر تم لوگ ایمان لاؤ تو حضرت سیدنا ابراہیم علیہ الصلوۃ والسلام کی سیرت طیبہ کے مختلف پہلو قرآن پاک میں اللہ نے ذکر فرمائے ہیں اور فرمایا کہ ان کی سیرت بھی تمہارے لیے اسوہ اور نمونہ ہے اسوہ اور نمونے ہونے کا مطلب یہ ہے کہ ان کی سیرت کی اتباع ہم کو کرنی ہے پھر ان سے متعلق جو احکامات قرآن پاک میں ہیں وہ ہم کو اپنانا ہے پھر اور یہی بات آپ صلی اللہ علیہ وسلم سے کہی گئی ہے کہ واتبع ملت ابراہیم حنیفہ ابراہیم کی ملت کی اتباع کری آپ انہ کان حنیفہ جو ایسی شخصیت تھے کہ جو بالکل تمام ادیان سے تمام باطل مذاہب سے ہٹ کر دین اسلام کی طرف یکسو تھے اور مائل تھے دین اسلام پر جمع ہوئے تھے بچپنے سے اللہ تبارک و تعالیٰ نے ان کی یعنی ان کے بچپن کی سیرت بھی قرآن پاک میں ہے عجیب و غریب بات ہے ان کا بچپنا بھی ہے ابھی نبوت نہیں ملی تھی اس کا ذکر ہے قرآن پاک میں ابھی رسول نہیں بنے تھے اس کا ذکر ہے قرآن پاک میں عجیب اللہ تبارک و تعالیٰ نے قوت محاکمہ ان کو عطا فرمائی عجیب دلائل اللہ تبارک و تعالیٰ نے ان کے ذہن و دماغ پر القاء فرمائے تھے ابھی وہی آنا شروع نہیں ہوئی تھی کائنات کے نظام کو دیکھ کر انہوں نے اللہ کو پہچان لیا تھا یہ حضرت ابراہیم علیہ الصلوۃ والسلام کی سیرت ہے پارے 23 میں اللہ تبارک و تعالیٰ نے اور دیگر مقامات پر ذکر فرمایا کہ جب شعور اللہ نے ان میں پیدا فرمایا تو سب سے پہلے خیال یہی ہوا کہ بھائی میرا رب کون ہے سوال دل میں آیا یہیں سے ہم کو سبق ملتا ہے کہ ہم کو اپنے رب کی پہچان ہونی ہے سب سے پہلے کون ہمارا پیدا کرنے والا ہے کون ہمارا خالق ہے کون ہمارا مالک ہے کس کے حکم پر ہم کو چلنا ہے جب ہم رب کو پہچان لیں گے تو پھر حکم کی اتباع ہمارے لیے آسان ہوگی رب کو نہیں پہچانیں گے تو حکم کی اتباع نہیں ہو سکتی پھر کیا کرنا ہے کیا نہیں کرنا ہے یہ طے ہی نہیں کر سکتے پارسات میں ہیں ستاروں کو انہوں نے دیکھا کہ چمک رہے ہیں تو اپنے دل میں خیال کیا کہ یہ فلما را احد عشر جو حضرت یوسف علیہ الصلوۃ والسلام کا قصہ ہے حضرت ابراہیم کے بارے میں ہے کہ ستاروں کو دیکھ کر سمجھنے لگے کہ یہ معبود ہیں ستارے غروب ہو گئے تو کہنے لگے کہ جو غروب ہونے والے ہیں جو فنا ہونے والے ہیں وہ رب نہیں ہو سکتے تو فرمایا کہ ستارے میرے رب نہیں فلما را القمر بازغا قال هذا ربی چاند کو دیکھا تو فرمایا کہ یہ میرا رب ہو سکتا ہے لیکن چاند کو دیکھا کہ وہ بھی غروب ہو گیا اس کی روشنی بھی ختم ہو گئی وہ بھی آہستہ آہستہ کم ہو رہا ہے وہ بھی آہستہ آہستہ غروب ہو رہا ہے تو فرمایا کہ جو غروب ہونے والی چیز ہے جو بجھنے والی چیز ہے جو کم ہونے والی چیز ہے جس کے اندر نقص ہے وہ رب نہیں ہو سکتی فرمایا کہ چاند بھی میرا رب نہیں اس کے بعد دیکھا کہ سورج نکلا ہے چاند سے بڑا ہے چاند سے زیادہ حسین ہے چاند سے زیادہ روشن ہے تو کہنے لگے کہ یہ میرا رب ہے ہادا رب بھی ہادا اکبر یہ بڑا ہے یہ میرا رب ہو سکتا ہے فلما افلت لیکن جب سورج بھی غروب ہو گیا तो कहने लगे कि मैं इन गुरूब होने वाली चीज़ों को पसंद नहीं करता, वो मेरा रब नहीं हो सकते। उसके बाद उन्होंने इस बात का इकरार किया कि इन्नी वज्जहतु वज्हिय लिल्लज़ी फ़तरा अस्समावाति वल अर्ध हनीफ़ा वमा अना मिनल मुश्रिकीन। ये सारी चीज़ें जो कायनात में नज़र आ रही हैं ये रब नहीं हो सकती, रब वही है जिसकी तरफ मैंने अपना रुख कर लिया। वो कौन है, क्या है, आगे अल्लाह तबारक व तआला ने जिक्र फरमाया। फिर ये चीज़ें रब नहीं हो सकती, ये चीज़ें माबूद नहीं हो सकती, ये चीज़ें हमारे खालिक और मालिक नहीं हो सकती। हज़रत इब्राहीम अलैहिस्सलाम की सीरत का एक अहम पहलू, पहला हिस्सा यही है हमारे लिए कि अपने खालिक की पहचान हमारे अंदर होनी चाहिए, अपने रब की पहचान हमको होनी चाहिए, हमारे अपने पैदा करने वाले को हम पहचानें। अब कुरान मजीद में अल्लाह तबारक व तआला ने जाबरा इसका जिक्र फरमाया कि मैं तुम्हारा खालिक हूँ, मैं तुम्हारा पैदा करने वाला हूँ। अल्हम्दुलिल्लाह रब्बिल आलमीन सूरह फातिहा के अंदर अल्लाह तबारक व तआला ने इकरार करवा दिया कि सारे आलमों का पैदा करने वाला मैं ही हूँ। उम्मत जो है ना भूल चुकी है। मनासिक के हज जो हम अदा करने जा रहे हैं वो हज़रत इब्राहीम अलैहिस्सलाम की सीरत और उनकी सुन्नत है। उनकी पूरी ज़िंदगी हमारे लिए, जैसे मनासिक के हज हमारे लिए सीरत और सुन्नत है, उनकी पूरी ज़िंदगी हमारे लिए सीरत और सुन्नत है, उसकी भी इत्तबा करने का हमको हुक्म दिया गया। एक अहम पहलू उसका यह है कि अपने खालिक और मालिक की पहचान हमको होनी चाहिए। हज़रत इब्राहीम अलैहिस्सलाम के इस वाक़े की बुनियाद पर उलमा ने लिखा है, आदमी पर अक़ल के ज़रिए अल्लाह तबारक व तआला की तौहीद लाजिम है। दुनिया के अंदर ऐसे गोशे आपको मिलेंगे, ऐसे ममालिक आपको मिलेंगे, ऐसी जगहें आपको मिलेंगे कि जहाँ पर इस्लामी तालीमात नहीं पहुँची है, जहाँ पर नबी का हुक्म नहीं पहुँचा, जहाँ पर कुरान नहीं पहुँचा। तो जैसे हज़रत इब्राहीम अलैहिस्सलाम ने अपनी अकल के ज़रिए अपने खालिक को पहचाना था और सारे माबूदान बातिला का इनकार किया था और दुनिया में पाई जाने वाली मखलूक़ात का इनकार किया था, उलमा ने लिखा है कि यही हर आदमी पर जो अल्लाह ने अकल की नेमत से नवाजा है, इतनी बड़ी नेमत है, इतनी बड़ी नेमत है कि इसके ज़रिए इंसान अपने खालिक को पहचान सकता है। तो अगर किसी के पास बिलफर्ज इस्लामी अहकाम नहीं पहुंचते हैं, कुरान की तालीम नहीं पहुंचती है, दीन की दावत नहीं पहुंचती है, अगर कोई दुनिया के अंदर ऐसा इलाका मौजूद है, अकल अल्लाह ने दी है और ऐसी नेमत से नवाजा है, तो ये हज़रत इब्राहीम अलैहिस्सलाम की सीरत से पहलू मिलता है और ये हिस्सा हमको मिलता है कि अपनी अकल से अल्लाह तबारक व तआला को पहचाने कि ये दुनिया और दुनिया में पाई जाने वाली मखलूक़ात हमारी रब और हमारी खालिक, हमारी मालिक, हमारी माबूद नहीं हो सकती हैं। इसके अलावा कोई ज़ात है जो सारी कायनात को चला रही है, जिसने सारी कायनात को बनाया है। और कुरान मजीद में अल्लाह ने इसी मज़मून का बयान फरमाया, फातिरस समावाति वल अर्ध, खालिकस समावाति वल अर्ध, रब्बस समावाति वल अर्ध, मालिकस समावाति वल अर्ध, आसमान और ज़मीन का पैदा करने वाला मैं हूँ, आसमान और ज़मीन का खालिक मैं हूँ, आसमान और ज़मीन का मालिक मैं हूँ, आसमान और ज़मीन का रब मैं हूँ। इन आसमान और ज़मीनों में हुक्म अगर किसी का चलेगा तो वो सिर्फ इन हुक्म इल्ला लिल्लाह, हुक्म जो चलेगा वो सिर्फ अल्लाह तबारक व तआला की ज़ात का चलेगा, किसी और का नहीं चलेगा। क्योंकि जो खालिक होती है ज़ात, जो मालिक होती है ज़ात, जो रब जो ज़ात रब होती है, जो ज़ात मालिक होती है, जो ज़ात खालिक होती है, अकल का तकाजा भी यही है और शरीयत का तकाजा भी यही है कि इत्तबा भी उसी की होगी, किसी और की नहीं हो सकती, हुक्म भी उसी का चलेगा, किसी और का नहीं चलेगा। आपने अगर किसी चीज़ को दुनिया के अंदर बनाया है, आप उसके खालिक, आप उसके मालिक हैं, वो आपकी मिल्कियत में है, आपको इख्तियार है, जैसा चाहे आप उसको इस्तेमाल करें। आप उसको बनाए हैं तो आप उसको तोड़ भी सकते हैं, आप उसको चला भी सकते हैं, उससे फ़ायदा भी उठा सकते हैं। इस कायनात को अल्लाह ने बनाया है, फिर इसके खालिक अल्लाह तबारक व तआला है, इसके मालिक अल्लाह तबारक व तआला है। लिहाजा अब यहाँ जो हुक्म चलेगा वो सिर्फ अल्लाह का चलेगा, अल्लाह के अलावा किसी और का नहीं चलेगा। अपने खालिक को अल्लाह ने, हज़रत इब्राहिम ने पहचान लिया कि मेरा माबूद तो कोई और ही है, इकरार कर लिया कि वज्जहतु वज्हिय लिल्लज़ी फ़तरा अस्समावाति वल अर्ध, मैं अपना रुख उस तरफ करता हूँ जिसने आसमानों और ज़मीनों को पैदा किया। वमा अना मिनल मुशरिकीन, मैं मुशरिकीन में से नहीं हूँ। सबक हमको यहाँ पर यह दे दिया गया, खालिक को पहचाने, सबसे पहले अपना रुख मुतायन करें कि तुम्हारा रुख क्या है। अपना रुख आपको मुतायन करना है, अपने दिल का रुख आपको मुतायन करना है कि किस तरफ आपका रुख है, आपकी चाहतें किधर जा रही हैं, आपकी मोहब्बतें किसके लिए हो रही हैं, आपकी नफरतें किसके लिए हो रही हैं, खाना पीना किसके हुक्म के तहत चल रहा है, ज़िंदगी आप किसके हुक्म के मुताबिक गुजार रहे हैं, किसके अहकाम को आप अपनी ज़िंदगी में लाए हुए हैं, किसकी सीरत और इसकी सुन्नत को आप अपनाए हुए हैं। हज़रत इब्राहीम अलैहिस्सलाम ने नमाज से पहले, आमतौर पर हमारे पास मसला यही है कि दुआ पढ़ी जाती है, पढ़ना मुस्तहब है, और बाद रिवायत में यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सना के बजाय यही दुआ पढ़ते थे आप, इन्नी वज्जहतु वज्हिय लिल्लज़ी फ़तरा अस्समावाति वल अर्ध हनीफ़ा वमा अना मिनल मुश्रिकीन, जिसमें इस बात का इकरार है और आदमी को यह याद दिहानी है कि किसी भी काम को करने से पहले अल्लाह तबारक व तआला की तरफ अपने रुख को करना है, अपने दिल के रुझान को बनाना है। हज़रत इब्राहीम अलैहिस्सलाम की सीरत तय्यबा का पहला हिस्सा हमारे लिए यह है, अपने दिल के रुख को हम मुतय्यन करें कि हमारा रुख किस तरफ है, दुनिया में हम ज़िंदगी गुजारेंगे तो कौन हमारे लिए नमूना है, किसकी सीरत हमारी ज़िंदगी में आएगी, किसका हुक्म हमारी ज़िंदगी में चलेगा, ज़िंदगी के किस मरहले पर, किस मोड़ में हम किसके हुक्म को अपनाएंगे। फरमाया कि इन्नी वज्जहतु वज्हिय लिल्लज़ी फ़तरा अस्समावाति वल अर्ध हनीफ़ा, ये सबक है उनकी ज़िंदगी का। इसीलिए कुरान मजीद में अल्लाह तबारक व तआला ने फरमाया कि आप सल्लल्लाहु अलैहि वसल्लम भी हमारे लिए नमूना है, तो आपके साथ साथ इब्राहीम भी तुम्हारे लिए नमूना है। और बहुत से अहकाम हज़रत इब्राहीम अलैहिस्सलाम की सीरत से मिलते हैं हमको, और अजीब व गरीब अल्लाह तबारक व तआला की तरफ से इताअत का जज्बा उनके अंदर बरियात था। جب پہچان لیا کہ وہی میرا خالق ہے تو ذہن ان کا بن گیا تھا کہ اب اتباع بھی انہی کی ہوگی, اس کے علاوہ کسی اور کی اتباع نہیں ہو سکتی, اس کے لیے میں راضی نہیں ہوں. اس کے لیے اپنے گھر کو چھوڑ دیا, اس کے لیے اپنے والد کو چھوڑ دیا, اس کے لیے اپنی بیوی کو چھوڑ دیا, اس کے لیے اپنے بچوں کو چھوڑ دیا, اس کے لیے اپنے ملک کو چھوڑ دیا. آج اور میں اور آپ ہیں, سوچ سکتے ہیں کہ اپنے بچوں کو چھوڑ دیں اللہ کے حکم کے لیے؟ ایسا چھوڑ کر جانا ہے کہ جہاں کھانا پینا ہے کھانے پینے کا نام و نشان تک نہیں ہے. سب سے پہلے والد سے جھگڑا ہو گیا گھر کے اندر, کہنے لگے کہ جن چیزوں کی آپ عبادت کر رہے ہیں اس کی عبادت کو چھوڑے آپ. والد نے کہا کہ میں ماروں گا, تمہارے خلاف تدبیریں کروں گا, سازشیں کروں گا, ان کو گھر میں رہنے کا حق نہیں ہوگا. تو حضرت ابراہیم نے فرمایا کہ اگر آپ ماننے والے نہیں ہیں تو ٹھیک ہے, میں اس کے لیے راضی ہوں. گھر چھوڑ کر نکل گئے. اللہ کے حکم کے سامنے اللہ کے حکم کے سامنے کسی کی مرضی چل نہیں سکتی. فرمایا کہ اللہ کا حکم میرے لیے آ گیا, بس اب والد بھی میرے سامنے کوئی نہیں ہے. اسی وجہ سے حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ غزوہ احد کے موقع پر, بعد میں ایک مرتبہ حضرت ابوبکر صدیق تو اسلام قبول کر لیے تھے, ان کے فرزند اسلام قبول نہیں کیے تھے. غزوہ بدر کا اسلام کی سب سے پہلا غزوہ, سب سے پہلی جنگ ہے. تو کسی موقع پر بعد میں جب بیٹا حضرت عبد الرحمن تھے ان کے بیٹے, انہوں نے بھی اسلام قبول کر لیا تو اپنے والد سے تذکرہ کرنے لگے ایک مرتبہ, ابا جان جب پہلی ہماری جنگ ہو رہی تھی, غزوہ بدر جب ہو رہا تھا, اس وقت آپ مسلمانوں کی طرف سے لڑ رہے تھے اور میں کافروں کی طرف سے تھا, اور آپ اس وقت میرے نشانے پر آ گئے تھے. میں نے یہ خیال سے کہ آپ میرے والد ہیں, میں نے آپ پر تیر نہیں چلایا, اگر چاہتا تو میں تیر چلا دیتا اور آپ انتقال کر جاتے, آپ کی موت ہو جاتی. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے جواب میں یہ بات اشارہ فرمائی کہ بیٹے, تم نے تو خیر میرے باپ ہونے کی وجہ سے تم نے میرا خیال کیا اور مجھے چھوڑ دیا, اگر تم میرے نشانے پر آ جاتے تو میں تم کو اس وقت نہ چھوڑتا, کیونکہ تم محمد رسول اللہ کی مخالفت میں آئے ہوئے تھے اس وقت, تم اسلام کی مخالفت میں آئے ہوئے تھے اس وقت, تم آئے تھے دین کی مخالفت میں اس وقت, تم آئے تھے اللہ کی مخالفت میں اس وقت. فرمایا کہ اس وقت رب کا حکم یہ تھا کہ تم پر تیر چلانا ہے تو چلاؤں گا, چاہے میری بیوی سامنے آ جائے, چاہے میرا بچہ سامنے آ جائے, چاہے میرا خاندان سامنے آ جائے. حضرت ابراہیم علیہ الصلوۃ والسلام کی سیرت ہمارے لیے یہ ہے, سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی سیرت ہمارے لیے یہ ہے. فرمایا کہ اللہ کا حکم آ جائے گا تو پھر کسی کی تباہ نہیں ہوگی. چھوڑ دیا, والد کو چھوڑ دیا, گھر سے نکل گئے, اپنی قوم سے جھگڑا کر لیے. انہوں نے جھگڑا نہیں کیا, قوم نے جھگڑا کیا, دیکھا کہ بت پرستی کا شکار ہیں. حالت وہاں پر بھی وہی ہے, کہنے لگے کہ انا براء منکم, یہ جو تم عبادت کر رہے ہو تو یہ کیا کر رہے ہو, نہ نفع کے مالک ہے نہ نقصان کے مالک ہے. وہیں اسلوک محمد باب شعی اللہ تنقید, ان کی حالت یہ ہے کہ اگر ان پر مچھی یعنی مکھی بیٹھ جاتی ہے تو اس مکھی کی تم اتباع نہیں, اس مکھی کو تم ہٹا نہیں سکتے اپنے آپ, اپنے آپ سے مکھی جو ہے نا تم ہٹا نہیں سکتے. مکھی اگر کسی چیز مکھی نے اگر کوئی چیز تمہارے ہاتھ سے لے لی ہے تو تم جو ہے نا اس مکھی سے وہ چیز واپس نہیں لے سکتے. ایسے پتھروں کو تم پوج رہے ہو, ایسے پتھروں کی تم عبادت کر رہے ہو. فرمایا کہ ایسے پتھروں کی اگر تم عبادت کر رہے ہو تو میرا اور تمہارا کوئی واسطہ نہیں ہے, میرا اور تمہارا کوئی واسطہ نہیں ہو سکتا. تو قوم سے جھگڑا ہو گیا اور برات کا صاف اعلان فرما دیا حضرت ابراہیم علیہ الصلوۃ والسلام نے, انا براء منکم ومما تعبدون من دون اللہ, میں تم سے بری ہوں اور معبودوں سے بری ہوں جن کو تم عبادت کیا کرتے ہو. اور آگے چل کر یہ بھی بڑی بات ارشاد فرمائی ہے ہم کو غور کرنے کی, اور فرمایا کفرنا بکم وبدا بیننا وبینکم العداوۃ والبغضاء ابدا, فرمایا کہ میرے درمیان میں اور تمہارے درمیان میں دشمنی قائم رہے گی ہمیشہ کے لیے, حتیٰ تؤمنوا باللہ وحدہ, یہاں تک کہ تم اللہ تبارک و تعالیٰ کی ذات پر ایمان لاؤ. ہماری محبت ہے وہ اللہ تبارک و تعالیٰ کی بنیاد پر ہے, نفرت ہوگی اللہ تبارک و تعالیٰ کی بنیاد پر, بغض ہوگا اللہ کی بنیاد پر, محبتیں قائم ہوگی اللہ کی بنیاد پر. کب تک؟ جب تک اللہ تبارک و تعالیٰ کی ذات پر ایمان نہیں لاؤ گے اس وقت تک. فرمایا کہ ابداً ہمیشہ کے لیے رہے گی, یہ جاری رہے گی یہ نفرت, میں تم کو جو ناپسند کرتا ہوں تو یہ میری ناپسندیدگی یہ چلتی رہے گی. کب تک رہے گی؟ جب تک باقی رہے گی, جب تک کہ تم اللہ تبارک و تعالیٰ کا نام نہ لو گے, اللہ کا اقرار نہیں کرو گے, اس وقت تک تمہارے اور میرے درمیان میں دشمنی قائم ہے. حضرت ابراہیم علیہ الصلوۃ والسلام کا جذبہ ہے, یہ ان کی سیرت ہے, اصل میں ان کا سنا رہا ہوں, واقعہ یہی ہے. عجیب اللہ تبارک و تعالیٰ نے ان کے اندر صفات ولیت فرمائی تھی, حکم رب کی اطاعت کا جذبہ عجیب و غریب اللہ تبارک و تعالیٰ نے ان کے اندر رکھا تھا. ان کی زندگی کے یہ پہلو ہیں, صاحب برات کا اعلان ہے. علماء نے اس بنیاد پر یہاں سے لکھا ہے, باطل فرقوں سے ایسے ہی رات تعلقی آپ کو ظاہر کرنی ضروری ہے, حق اور باطل مل نہیں سکتے. لا تلبس الحق بالباطل, حق و باطل کے ساتھ ملانا نہیں ہے. قل یا ایھا الکافرون لا اعبد ما تعبدون, میں ان کی عبادت نہیں کر سکتا جن کی تم عبادت کر رہے ہو, اور تم ان کی عبادت نہیں کر سکتے جن کی میں عبادت کر رہا ہوں. فرمایا کہ حق اور باطل بالکل واضح ہونا چاہیے, برات کا اظہار ہونا ہے باطل فرقوں کے ساتھ, گمراہ فرقوں کے ساتھ. صلح کل اسلام کا عقیدہ نہیں ہے, اسلام میں محبت کا حکم بھی ہے, اسلام میں نفرت کا حکم بھی ہے, لیکن یہ محبت اور نفرت اللہ تبارک و تعالیٰ کے حکم کی بنیاد پر ہونی چاہیے, اور محبت اور نفرت ایسی ہونی چاہیے جس میں اللہ تبارک و تعالیٰ راضی ہو جائیں. محبت بھی ہے نفرت بھی ہے, یہ نہیں ہے کبھی سب کے ساتھ محبت کے ساتھ چلو اتحاد کے ساتھ چلو, یہ ہو ہی نہیں سکتا. کفر باطل کے حق کے ساتھ کیسے مل سکتا ہے؟ کفر اسلام کے ساتھ کیسے مل سکتا ہے؟ ایک آدمی چور ہے اور ایک آدمی جو ہے نا عادل متقی پرہیزگار ہے, دونوں مل کر بیٹھ سکتے ہیں, دونوں مل کر کھانا کھا سکتے ہیں, دونوں مل کر رہ سکتے ہیں آپس میں. ایک آدمی چوری کرنے والا ہے اور آدمی چوری کرنے والا نہیں ہے, آپ اس کے ساتھ رہنا پسند کرتے ہیں نہیں پسند کرتے آپ؟ ایک آدمی وہ ہے جو بدکار ہے, زناکار ہے, لوگوں میں جو ہے نا بدنام ہے,
बेइज्जत है, आप उसके साथ रह सकते हैं, नहीं रह सकते आप। इस्लाम के बारे में हम ये क्यों गवारा कर लेते हैं कि जिनके अकायद खराब हैं, जिनके नजरिया खराब हैं, जिनके अकायद कुफरिया हैं, जो इस्लाम से खारिज करने वाले हैं, जो इस्लाम से दूर करने वाले हैं, तो उनका हमारे साथ कैसे जोड़ हो सकता है। अल्लाह ने कुरान मजीद में ये क्यों फरमाया कि इन्नल्लाह ला युहिब्बुल मुफ्सिदीन, मुफ्सिदीन अल्लाह पाक मुफ्सिदीन को अल्लाह पाक पसंद नहीं फरमाते। इन्नल्लाह ला युहिब्बुल ज़ालिमीन, ज़ालिमीन को अल्लाह पसंद नहीं फरमाते। इन्नल्लाह ला युहिब्बुल फसाद, फसाद को अल्लाह तबारक व तआला पसंद नहीं फरमाते। ये इसलिए है कि हमको अभी मोहब्बत में और नफरत में इस बात को मलहूज रखना जरूरी है कि मोहब्बत भी होनी चाहिए अल्लाह की बुनियाद पर, अल्लाह के हुक्म की बुनियाद पर, अल्लाह की रजा की बुनियाद पर, और नफरत भी होनी चाहिए, नफरत का भी हुक्म है, सुलहुल इस्लाम का अकीदा नहीं है। और इसी वजह से हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन अहब्बलिल्लाह व अबगदलिल्लाह व अतालिल्लाह व मनालिल्लाह फकद इस्तकमल ईमान। कमाल ईमान की अलामत यह है कि अल्लाह के लिए मोहब्बत करना भी बंदे को आ जाए, कमाल ईमान की अलामत यह है कि अल्लाह के लिए नफरत करना भी बंदे को आ जाए। अगर नफरत नहीं हो सकती है तो इसका मतलब यह है कि ईमान कामिल नहीं है। और ये हज़रत इब्राहिम अलैहिस्सलाम की सीरत का अहम पहलू है। वक्त के बादशाह से ऐलान कर रहे हैं, वक्त की बड़ी कौम बरसरे इख्तदार कौम से ऐलान कर रहे हैं, और साफ वाज़े अल्फाज़ में ऐलान कर रहे हैं कि इन्ना बुरा मिनकुम मिम्मा तअबुदून मिन दूनिल्लाह, मैं तुमसे बरी हूँ, मुझे तुम्हारी कोई परवाह नहीं है। और ये निहत्ते हैं, तन्हा हैं, पूरी कौम के अंदर कोई ताकत इनके पास नहीं, कोई ताकत इनके पास नहीं है, कोई लश्कर इनके पास नहीं है, कोई हथियार इनके पास नहीं है, कोई फौज इनके पास नहीं है, कौम का सपोर्ट इनको हासिल नहीं है, खानदान का सपोर्ट इनको हासिल नहीं है, तो सिर्फ निहत्ते हैं। अल्लाह तबारक व तआला की ज़ात पर कामिल भरोसा और यकीन है, और उसकी बुनियाद पर फरमाते हैं कि कफर, ये भी नहीं फरमा रहे कि ठीक है मैं तुमसे बरी हो गया, आगे चलकर ये भी फरमाते हैं कि मेरे दरमियान तेरे दरमियान दुश्मनी कायम रहेगी, हमेशा के लिए रहेगी, इल्ला ये कि तू अल्लाह तबारक व तआला की ज़ात को मान ले। इब्राहिम अलैहिस्सलाम की सीरत का एक अहम पहलू हमारे लिए ये है, अल्लाह के लिए मोहब्बत करना भी आ जाए, अल्लाह के लिए नफरत करना भी आ जाए, अल्लाह के लिए ताल्लुकात को कायम करना भी आ जाए, अल्लाह तबारक व तआला के लिए ताल्लुकात को तोड़ना भी आ जाए। इस्लाम में मोहब्बत की तालीम है, मोहब्बत का हुक्म है, अमन का हुक्म है, लेकिन हर जगह नहीं है। जहाँ बातिल का इस्लाम के साथ टकराव होगा, जहाँ बातिल का कुफर इस्लाम के हक के साथ टकराव होगा, तो वहाँ पर इम्तियाज आपको करना पड़ेगा। दोनों में फ़र्क आपको करना पड़ेगा कि मैं तुम नहीं हूँ और तुम मैं नहीं हो सकते, ये आपको फ़र्क करना पड़ेगा। यह इब्राहिम अलैहिस्सलाम की सीरत है। ये जज्बे के साथ वो चले थे, जब देख लिया कि मेरा रुख अल्लाह तबारक व तआला की तरफ हो गया, मेरा खालिक अल्लाह तबारक व तआला है, मेरा मालिक अल्लाह तबारक व तआला है, तो अब हर हुक्म में मेरे रब की इताअत होगी, अब इत्तबा होगी। तो अब दीन की वजह से, मजहब की वजह से किसको छोड़ा? वालिद को छोड़ा। मजहब की वजह से घर को छोड़ दिया। मजहब की वजह से कौम से झगड़ा हो गया। इस्लाम की वजह से वक्त के बादशाह से पंगा ले लिया। नमरूद ने आग में डाल दिया हज़रत इब्राहिम अलैहिस्सलाम को। कई दिनों तक आग दहकाई गई, और ऐसी आग दहकाई गई थी, इसराइली रिवायत के अंदर ये बात मिलती है कि कई मील ऊपर से अगर कोई परिंदा भी जाता तो जल जाता था उस आग में, आग की गर्मी की वजह से जल जाता था। उसका इंतजार कर रहे हैं कि ठीक है दहकाओ, क्योंकि मैं जिस ज़ात पर भरोसा करता हूँ मेरा साथ देने वाली ज़ात है, वो रब है, वो सारी कायनात को वो चला रही है, उसके लिए सब कुछ क्या है, यानी आग भी बाग हो जाएगी। डाल दिया। हज़रत इब्राहिम अलैहिस्सलाम आए थे उस मौके पर, अरे इब्राहिम क्या हुक्म है? फरमाया कि जिसने तुमको भेजा है वो जानता है। फरमाने लगे कि हाँ, तो कहने लगे कि जब वो जानता है तो खबरगिरी भी वही करेगा फिर मेरी, तुम्हें आने की ज़रूरत नहीं है। हज़रत इब्राहिम अलैहिस्सलाम जिब्राइल से कह रहे हैं आग में जब फेंका जा रहा है उस वक्त उनको, नहीं मेरा रब मुझे देख रहा है, वो मुझे नहीं छोड़ेगा। अल्लाह तबारक व तआला ने बराह रास्त आग से खिताब फरमाया, फरिश्तों को हटा दिया और फरमाया कि या ना रुकूनी बर्दन व सलामन अला इब्राहिम, या ठंडी हो जा इब्राहिम के लिए, सलामती वाली हो जा। उलमा ने लिखा है कि दो वस्फ अल्लाह तबारक व तआला ने यहाँ पर जिक्र फरमाए, एक तो आग को ठंडा होने का हुक्म दिया, क्योंकि महज ठंडगी भी इंसान के लिए तकलीफ होती है, तो इसके आगे सलामती का जिक्र फरमाया कि ठंडा भी होना है, सलामती वाली भी होना है तुमको। महज ठंडक भी इंसान के लिए नुकसानदेह है, महज ठंडक भी इंसान के लिए खतरा है, और जहन्नम में एक वादी है जो ठंडी है, बर्फीली वादी है, जिसमें जहन्नमियों को अल्लाह तबारक व तआला डालेंगे। जैसे गर्मी के जरिए आग के जरिए कियामत में अजाब होने वाला है, ऐसे ही ठंडक का भी अजाब है कियामत में। अल्लाह तबारक व तआला ने जहन्नम में रखा है, एक वादी उसकी इस तरह की बनी हुई है, आदमी को डालेगा, आदमी को जब उसमें डाला जाएगा तो सेकंडों में, लम्हों में जिस्म से गोश्त झड़ जाएगा उससे, और ठंडक की सख्ती की वजह से हड्डियाँ टूट जाएंगी जिस्म की। ये सर्दी और गर्मी हमारे लिए अल्लाह तबारक व तआला ने दुनिया में रखे हैं, तो ये भी इबरत के लिए है, नसीहत के लिए, हमने कभी सोचा नहीं है। गर्मी आती है तो उसमें भी हमारे लिए इबरत है, सर्दी आती है तो उसमें भी हमारे लिए इबरत है, हमने कभी सोचा नहीं है कि कैसे इबरत है। सख्ती है, गर्मी है, जहन्नम में वो भी अल्लाह ने वादी रखी है, सर्दी है वो भी जहन्नम में अल्लाह ने वादी रखी है। ज़िंदगी अगर हमारी नबी के तरीके के मुताबिक नहीं गुजरेगी, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों के मुताबिक नहीं गुजरेगी, तो उस वादी में जाना पड़ेगा हमको फिर। तो मेरे दोस्त, खुलासा ये है, सीरत है सैयदना इब्राहिम अलैहिस्सलाम हमारे लिए उस्वा है। उनकी ज़िंदगी के बहुत से पहलुओं को अल्लाह तबारक व तआला ने कुरान मजीद में जिक्र फरमाया। आज के जो अय्याम चल रहे हैं, आज के जो महीने चल रहे हैं, वो भी उनकी सीरत ही का एक हिस्सा है। उनकी सीरत को हमको जानना भी है, पढ़ना भी है, अमल भी करना है। बड़ी अजीब व गरीब है, उनके वाकयात कुरान पाक में तफसील से अल्लाह तबारक व तआला ने बयान फरमाए हैं। अल्लाह तबारक व तआला मुझे और आपको उनकी सीरत को पढ़ने के भी और अमल करने की तौफीक नसीब फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।